नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चिसो हावा र शीतलहरको कारण मध्य तराईको जनजीवन अत्यन्तै कष्टकर। जाजरकोटमा भाइरल ज्वरोले ज्यान गुमाउने 9 पुगे, प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मीको टोली।
सरकारले तत्काल प्रदेशको राजधानी नतोक्ने भएपछि विभिन्न जिल्लाको आन्दोलन साम्य हुँदै 4 दिनदेखिको हडतालले धनकुटाको जनजीवन कष्टकर।
पोहोर माग नलाग्दै पहिलो किस्ता लिएका भूकम्प प्रभावितले 8 दिनभित्रमा दोस्रो किस्ता पनि लिनुपर्ने, समय थप्न जनप्रतिनिधिको माग। प्रक्रिया पूरा गरेका कतिपय भूकम्प प्रभावितले समेत दोस्रो किस्ता पाएनन्।
डिबुसी भन्ने बित्तिकै चाहिँ पाउँछ भनेर चाहिँ फुक दिने, डेढ महिना दुई महिना हुँदाखेरि नपाउने हुँदाखेरि तपाईँको कसरी चाहिँ काम गर्ने त।
भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई 3.5 वर्षको जेल सजाय, 5,00,000 रुपियाँ जरिवाना।
र सहारा क्लब पोखरालाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको अन्तिम आठमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चिसो हावा र शीतलहरका कारण मध्य तराईको जनजीवन अत्यन्तै कष्टकर भएको छ। केही दिन यताको बाक्लो हुस्सु र चिसो हावाले विपन्न परिवार बढ़ी प्रभावित भएका छन्। सिराहा, सप्तरी, महोत्तरी, धनुषा, बारा, सर्लाही लगायतका जिल्ला चिसोबाट बढ़ी प्रभावित भएका छन्। अत्याधिक चिसो बढ़ेपछि विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ। चिसोबाट बालबालिका, वृद्ध, बिरामी र पशु चौपाए पनि प्रभावित भएका छन्। शीतलहर र चिसोका कारण राजमार्गमा चल्ने छोटा दूरीका गाड़ी निकै कम मात्रै चल्ने गरेका छन्। जाडो बढ़ेपछि विद्यालयहरू बन्द भएका छन्। चिसोका कारण सप्तरीमा एक हप्तामा मात्रै 7 जनाको ज्यान गइसकेको छ।
अत्याधिक चिसोका कारण बारा र पर्साका सामुदायिक तथा निजी विद्यालयहरूको विदा 4 दिन थप गरिएको छ। वार्षिक विदाबाट कट्टा हुने गरी विद्यालयहरू बन्द गरिएको बारा र पर्साका जिल्ला शिक्षा कार्यालयले जनाएका छन्। निजी तथा सामुदायिक विद्यालयहरूको विदा पुस 23 गतेदेखि 26 गतेसम्मको लागि थप गरिएको जिल्ला शिक्षा कार्यालय बाराका शाखा अधिकृत अशोक रौनियारले बताउनुभयो। चिसो अत्याधिक बढेपछि जिल्ला शिक्षा कार्यालयले पुस 17 गतेदेखि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको थियो।
चिसोले मुटु, फोक्सो, मस्तिष्क जस्ता संवेदनशील अंगहरूमा नकारात्मक असर पर्ने हुँदा मुटुको गति र रक्तचाप कम हुने तथा श्वास प्रश्वासमा समेत समस्या उत्पन्न हुने र मानिसको ज्यान जाने गरेको डाक्टरहरूले बताएका छन्। विशेष गरी कम तौल भएका, अपाङ्गता भएका व्यक्ति, समय पूर्व नै जन्मेका बालबच्चा, चिसो प्रसव कोठामा जन्मेका तथा संक्रमित शिशुहरूलाई हाइपोथर्मियाले बढ़ी असर पार्ने सम्भावना हुन्छ। त्यसैले चिसो तथा शीतलहरको अवस्थामा घर बाहिर हिँडडुल नगर्ने, विशेष गरी नवजात शिशु, बालबालिका, वृद्ध, गर्भवती महिला तथा श्वास प्रश्वास सम्बन्धी रोगबाट ग्रसित व्यक्तिलाई चिसोबाट जोगाउनु पर्ने डाक्टरहरूको सुझाव छ। चिसोबाट बस्न बाक्लो र न्यानो हुने खालका लुगा लगाउने, कोठालाई न्यानो बनाइराख्नका लागि दाउरा वा हिटर बाल्ने, तातो पानी तथा तातो झोलिलो खानेकुरा धेरै खाने गर्नुपर्छ। यस्तै नवजात शिशुलाई बाक्ला र न्याना लुगा लगाउने, बाक्लो ओछ्यान र सिरक प्रयोग गर्ने, न्यानो तातो वातावरण भएको कोठामा राख्ने गर्नुपर्छ। यस्तै ट्याङ्कीमा सञ्चय गरिएको पानी बढ़ी चिसो हुने हुँदा जाड़ोयाममा ट्याङ्कीको पानीले ननुहाउन पनि डाक्टरहरूको सुझाव छ।
केही दिन यता फैलिएको भाइरल ज्वरोले जाजरकोटमा 5 बालबालिका सहित 9 ज्यान गएको छ। 1,000 भन्दा धेरै बिरामी परेका छन्। भाइरल ज्वरोले जुनी चाँदे गाउँपालिका 3 कर्सिङ टमाटा, आइती बिरुवा, मजकोटकी धनसरा नाथ र शत्रुप शाहीको ज्यान गएको छ। 1 महिनाका 2, 7 र 8 दिनका 2 तथा 4 वर्षका 1 बालकको पनि भाइरलकै कारण ज्यान गएको छ। ज्वरो र रुगाखोकीले जुने चाँदेका 1,000 भन्दा बढी गाउँलेहरू बिरामी परेका स्वास्थ्य चौकी बडकुलेका इन्चार्ज हरिबहादुर सिंहले जानकारी दिनुभयो। उहाँले स्वास्थ्य चौकीमा आज दिउँसो सञ्चालन गरिएको घुम्ती शिविरमा 140 औषधि उपचार गरिएको जानकारी दिनुभयो। जिल्ला अस्पताल जाजरकोटबाट हिजो पठाएको औषधि आज दिउँसो मात्रै जुनी चाँदे स्थित बडकुले स्वास्थ्य चौकीमा पुगेको छ। प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र गोर्खाकोटबाट डाक्टर पवन साक्यको नेतृत्वमा टोली पुगिसकेको छ। भोलिसम्म रोगबारे जानकारी आउने जिल्ला स्वास्थ्य कार्यालय जाँजरकोटले जनाएको छ। जुनी चाँदे जाँजरकोट सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल यात्राको बाटोमा पर्छ। भाइरलको प्रकोप देखिएपछि जुनी चाँदेका आधा दर्जन विद्यालय समेत बन्द गर्ने निर्णय गरिएको जुनी चाँदे गाउँपालिकाले जनाएको छ।
सरकारले तत्काल प्रदेशको राजधानी नतोक्ने भएपछि विभिन्न जिल्लामा भइरहेको आन्दोलन केही मत्थर हुन थालेको छ। प्रदेश नम्बर सातको राजधानी दिपायलमा हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका आन्दोलनकारीले आजदेखि आन्दोलनको स्वरूप परिवर्तन गरेका छन्। उनीहरूले चार दिनदेखि सड़कमा रोकिएका गाड़ीलाई आज गन्तव्यमा जान दिएका छन्। तर मन्त्री परिषद बैठक नबस्दासम्म खबरदारी गरिरहने दिपायलका बासिन्दाको भनाई छ। अस्थायी राजधानी माग गर्दै वीरगंजमा शुरू भएको रिले अनशन कायमै छ। यस्तै धनकुटामा पनि प्रदर्शन कायमै छ। तर सरकारले तत्काल राजधानी नतोक्ने भएपछि धनकुटाका आन्दोलनकारीको आक्रोश कम भएको छ। धनकुटालाई राजधानी बनाउनु पर्ने माग गर्दै चार दिन अघिदेखि बजार, यातायात, उद्योग, वित्तीय संस्था बन्द रहेको हुँदा जनजीवन भने निकै कष्टकर बनेको छ। बन्दले कोशी राजमार्गमा चल्ने गाड़ीका यात्रुहरू पनि मारमा परेका छन्। जुम्लाका बासिन्दाले पनि जुम्लालाई प्रदेश राजधानी तोक्न माग गर्दै आज सिट्ठी जुलुस गरेका छन्। आफ्नो ठाउँमा प्रदेश राजधानी तोक्नुपर्ने माग गर्दै आन्दोलन चर्केपछि सरकारले तत्काल अस्थायी राजधानी नतोकी प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने तयारी गरिरहेको छ। पर्सि सोमबार बस्ने मन्त्री परिषदको बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तर अस्थायी राजधानी भने नतोक्ने वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। संविधान अनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार हाललाई सातवटै प्रदेश प्रमुखहरूको अस्थायी कार्यालय काठमाडौँमा नै राख्ने तयारी छ। प्रदेश सभाका सांसदहरूले काठमाडौँमा नै शपथ ग्रहण गर्नेछन्। सांसदहरूले शपथ ग्रहण गरेपछि प्रदेश सभाको बैठक काठमाडौँमा नै बस्नेछ र त्यो प्रदेश सभाले नै प्रदेशको राजधानी तोक्ने गरी सरकारले तयारी अघि बढ़ाइरहेको छ।
यसैबीच रूपन्देही बन्द भोलि बिहान 7 बजेसम्मको लागि फिर्ता भएको छ। रूपन्देहीका व्यवसायी तथा नेकपा एमालेका कार्यकर्ता बसन्त पौडेलको हत्याको विरोधमा बन्द भएको बुटवल भोलि बिहान 7 बजेसम्म खुलाइएको एमालेको भातृ संगठन युथ फोर्सले जनाएको छ। बसन्त पौडेलको हिजो गोली हानेर हत्या गरिएको विरोधमा हिजैदेखि बुटवल बन्द रहेको छ। यसैबीच नेकपा एमाले बसन्त पौडेलको हत्यारालाई कार्यवाही गर्न सरकारसँग माग गरेको छ। शान्ति सुरक्षा अत्यन्तै बिग्रिँदा पनि सरकारले चासो नदिएको भन्दै एमाले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो।
सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका 21 ठूला आयोजना मध्ये धेरै आयोजनाको काम निकै सुस्त रहेको पाइएको छ। सरकारी निकायबीच समन्वय नहुँदा र निर्माण सामग्रीको अभाव तथा स्थानीय स्तरमा रहेका सानातिना समस्याका कारण राष्ट्रिय गौरवका आयोजनाको काम कछुवा गतिमा अघि बढ़िरहेको हो। ठूला आयोजना मध्ये 80% भन्दा बढ़ी कार्य प्रगति भएका 4 मात्रै आयोजना छन्। राष्ट्रिय योजना आयोगका अनुसार 50-79% प्रगति भएका आयोजना 5 छन् भने 50% भन्दा कम प्रगति भएका 10 आयोजना छन्। 2 आयोजनामा कुनै काम हुन सकेको छैन। चालू आर्थिक वर्षको 4 महिनासम्ममा कोशी राजमार्गको 15, कालीगण्डकी करिडोरको 12 र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम निकै कम अर्थात 5% मात्रै भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर सोडिम वाग्लेले जानकारी दिनुभयो।
सेवाग्राहीलाई सजिलो होस् भनेर जुम्लाको हिमा गाउँपालिकाले विषयगत विभाग नै गठन गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले 7 विभागहरू बनाएर काम थालेको गाउँपालिकाका प्रमुख रजबहादुर शाहीले जानकारी दिनुभयो। गाउँको विकासलाई तीव्रता दिन, सेवाग्राहीलाई सहज सेवा दिन र गैर सरकारी संस्था व्यवस्थित गर्न विभाग बनाइएको गाउँपालिकाले जनाएको छ।
यस्तै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर 12 जालपा माध्यमिक विद्यालयका विद्यार्थी आफैले पैसा उठाएर सेनेटरी प्याड खरिद गरेका छन्। विद्यार्थीले किनेका सेनेटरी प्याड भण्डारण गरेर राखिएको र आवश्यक परेका बेला छात्रालाई वितरण गर्ने व्यवस्था मिलाइएको छ। सेनेटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि विद्यालय आउन सहज भएको छात्राहरूले बताएका छन्।
नेपाल राष्ट्र बैंकका गवर्नर चिरञ्जीवी नेपालले प्रदेश नम्बर 2 8 गरिबी घटाउन 1% ब्याज दरमा ऋण दिने योजना रहेको बताउनु भएको छ। सर्लाहीको मलङ्गमा भएको कार्यक्रममा गवर्नर नेपालले 2 प्रदेशमा धेरै नै गरिबी रहेकोले 3 महिनाभित्रमा नेपाल राष्ट्र बैंकले विभिन्न परियोजनाको लागि 1% ब्याज दरमा ऋण उपलब्ध गराउने जानकारी दिनुभयो। गाउँघरका केही वित्तीय संस्थाले नियम विपरीतका काम गरेर नाफा कमाउने मात्रै काम गरेको भन्दै गवर्नर नेपालले नेपाल राष्ट्र बैंकले नियम विपरीतका काम गर्ने सहकारी संस्थालाई कड़ा कार्यवाही गर्ने दावी गर्नुभयो।
हेटौडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। हेटौडा उपमहानगरपालिका चार कर्राका रामबहादुर लामाले खुकुरी प्रहार गरी श्रीमती मीनाको हत्या गरेका प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गर्ने रामबहादुर लामा फरार रहेको र उनको खोजी भइरहेको मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापाले जानकारी दिनुभयो। श्रीमान श्रीमती बीच केही दिन यता झगडा परिरहेको स्थानीय बासिन्दाले बताएका छन्। लामा दम्पतिका दुई सन्तान छन्। यस्तै ट्रिपरले स्कूटीलाई ठक्कर दिँदा काभ्रेको बनेपामा एक युवतीको ज्यान गएको छ। काठमाडौँबाट बनेपाका लागि छुटेको ट्रिपरले B55P3725 नम्बरको स्कूटरलाई ठक्कर दिँदा चालक कञ्चनपुर शुक्लाफाटा आठ घर भएकी 20 वर्षकी विमला ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चिसो हावा र शीतलहरका कारण मध्य तराईको जनजीवन अत्यन्तै कष्टकर, जाजरकोटमा भाइरल ज्वरोले ज्यान गुमाउने 9 पुगे, प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली, सरकारले तत्काल प्रदेशको राजधानी नतोक्ने भएपछि विभिन्न जिल्लाको आन्दोलन मत्थर हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिले सरकारले दिने दोस्रो किस्ताको म्याद थप्नुपर्ने माग गरेका छन्। पोहोर माघ अघि पहिलो किस्ता बुझेका प्रभावितले अबको 8 दिनभित्र दोस्रो किस्ता लिनुपर्नेछ। स्थानीय तहका जनप्रतिनिधिले यसको म्याद थप्नुपर्ने माग गरेका छन्। 6,77,000 भूकम्प प्रभावितले अनुदानको पहिलो किस्ता 50,000 रूपियाँ लिइसकेका छन्। तर बन्दै गरेका र बनिसकेका घरको संख्या अझै 3 लाख पुग्न सकेको छैन। पहिलो किस्ता लिएका मध्ये 3 लाखभन्दा धेरैले घर बनाउन शुरू नगरेकोले दोस्रो किस्ताको म्याद थप्नुपर्ने जनप्रतिनिधिको भनाइ छ। दक्ष कामदार, प्राविधिक र निर्माण सामग्रीको अभाव जस्ता कारणले घर पुननिर्माणमा ढिलाइ भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानीय तहलाई पुननिर्माणको जिम्मेवारी दिएको भए पनि सबै प्रक्रिया पूरा गर्न स्थानीय तह एक्लैले नसक्ने जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष भगवती पुरासैनीले बताउनुभयो। उहाँले केन्द्रबाट खटाइएका प्राविधिक इन्जिनियर लामो समय गाउँ नबसेकोले स्थानीय तहलाई तिनको नियुक्ति गर्ने अधिकार दिनुपर्ने बताउनुभयो। राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहप्रवक्ता भीष्म कुमार भूषालले स्थानीय तहमा जनप्रतिनिधि र जिम्मेवारी समेत पुगेकोले अब कामले गति लिने बताउनु भएको छ। भूकम्प प्रभावित 31 जिल्लामा 282 स्थानीय तह छन्।
पोहोर माग नलाग्दै अनुदानको पहिलो किस्ता लिएका भूकम्प प्रभावितले यो महिनाभित्र दोस्रो किस्ता लिइसक्नुपर्नेछ। तोकिएको म्याद सकिन अब मात्रै 8 दिन बाँकी छ। घर बनाउने कामलाई ढिलाइ भएपछि सरकारले भूकम्प प्रभावितले पाउने अनुदानको चरणबद्ध समय सीमा तोकेको छ। तर काम शुरू गरेका कतिपय भूकम्प प्रभावितले भने दोस्रो किस्ता लिन समस्या झेल्नु परिरहेको छ। मदन पौड्यालको रिपोर्ट।
यहाँ तपाईँको प्राविधिक कार्यालय अर्थको नअर्थको मात्रै हो यहाँ बुझ्ने होइन, अब आर्थिक कारोबार चाहिँ यहाँबाट हुँदैन।
घरको जग बसेको 2 महिना पुग्ने आट्यो, तर दोस्रो किस्ता नपाएपछि काम रोक्ने कि अघि बढाउने अन्यल भयो। अनि सोधी खोजी गर्दै झण्डै 26 किलोमिटर टाढा रोसी गाउँपालिकाबाट जिल्ला आयोजना कार्यान्वयन इकाइ काभ्रेमा आइपुगेका भूकम्प प्रभावित भन्दै थिए दोस्रो किस्ता किन आएन। 4-5 जनाको समूहमा आएका मध्येका एक सनत सिंह गोले,
सेकेन्ड किस्ता चाहिँ तपाईँको भन्यो नि
पहिले चाहिँ के भने नि अब डिबुसी तलको डिबुसी हुने बित्तिकै चाहिँ पाउँछ भनेर चाहिँ फुक दिने, अनि अहिले आउँदाखेरि तपाईँ एक डेढ महिना दुई महिना हुँदाखेरि नपाउने हुँदाखेरि तपाईँको कसरी चाहिँ काम गर्ने त?
अहिलेसम्म 6,65,000 भूकम्प प्रभावितले पहिलो किस्ताको 50,000 रुपियाँ लगिसकेका छन्। दोस्रो किस्ता मागेर निवेदन दिने भूकम्प प्रभावित 1,71,000 रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ। अनुदानको 3,00,000 रुपियाँ मध्ये दोस्रो किस्ताको प्रक्रिया पूरा गर्नेले 1,50,000 रुपियाँ अनुदान पाउँछन्। तर यो अनुदान लिन कम्तीमा 4 चरण पूरा गर्नुपर्छ। घरको जग राखेर ढोका बसाल्ने तहसम्मको काम गरेपछि गाउँमा खटिएको प्राविधिक इन्जिनियरले अनुदान योग्य छ भनेर प्रमाणित गर्नुपर्छ। अनि जिल्लामा रहेको पुनर्निर्माण कार्यान्वयन इकाइले भूकम्प प्रभावितको निवेदनका आधारमा भुक्तानीको सिफारिस गर्छ। कोष तथा लेखा नियन्त्रण कार्यालयले अनुदान रकमको चेक काट्ने र प्राप्त चेकका आधारमा सम्बन्धित बैंकले भुक्तानी दिन्छ। प्रभावितले प्रक्रिया पूरा गरे अनुदान रकम दिन बजेटको अभाव नरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दावी छ। सरकारी संयन्त्र र बैंकको लापरवाहीकै कारण अनुदान नपाएको भए अनुगमन गर्छौं भन्नुहुन्छ प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
अब यदा कदा त्यस्तो चाहिँ कसैको इन्टेन्सनले त्यहाँ ढिलाइ भएको हो भने त्यसलाई चाहिँ प्राधिकरणले एकदम यसमा यस विषयमा चाहिँ ध्यान आकर्षण हुन्छ प्राधिकरणको, र यो हामी चाहिँ जिल्ला वाइज र गाउँपालिका वाइज पनि यो केन्द्रबाट केही मोनिटरिङहरू गरिरहेका छौँ। कहीँ त्यस्तो बाधा अडचन आएको खण्डमा फिल्डबाटै समस्याहरू सुल्टाउने गरी कामहरू अगाडि बढाउँछ।
भूकम्प प्रभावितका घर बेलैमा बन्न नसक्नुमा सरकारी संयन्त्रको कार्यशैली पनि एउटा मुख्य कारण हो। सरकारले समय सीमा तोकेर प्रभावितलाई प्रक्रियामा ल्याउँदै गर्दा अनुदान वितरणमा संलग्न सबै संयन्त्र उत्तिकै जिम्मेवार हुन आवश्यक छ।
मेरो पनि भन्नु छ।
प्लेनको टिकट किन्ने पैसा नभएर विश्वकप खेल्न स्थल मार्गबाट पाकिस्तान पुग्दाको दृष्टिविहीन क्रिकेट खेलाड़ीको दुःख उज्यालो अनलाइनमा पढेर नवीन केसी प्रश्न गर्नुहुन्छ। अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी राष्ट्रका गहना हुन्, चाहे जुनसुकै खेल क्षेत्रका किन नहुन्। देशका लागि खेल्ने खेलाड़ीहरू बस र रेलबाट विदेशी फिल्डमा पुग्न यति हम्मे परेको छ, तर चासो कसले लिने? सामान्य रोगको उपचारका लागि विदेश पुग्ने नेताहरूले देशको नाम बनाउन जाने खेलाड़ीको सहयोगका विषयमा किन बोल्दैनन्?
यसै विषयमा पदम गुरूङ लेख्नुहुन्छ, यो सरकारले दृष्टिविहीन खेलाड़ीमाथि गरेको चरम हेला हो। खेल क्षेत्रभित्र करोड़ौं भ्रष्टाचार हुन्छ, तर विश्वसामु नेपालको नाम चिनाउन खोज्ने खेलाड़ीलाई एउटा जहाजको टिकट पनि व्यवस्था गर्न नसक्ने, यस्तो कदमले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कस्तो होला?
चिसो धेरै बढेपछि तराईका विद्यालय बन्द भएको खबर उज्यालो अनलाइनमा पढेर गजेन्द्र यादवले ट्वीट गर्नुभएको छ। तराई मधेसका सबै ठाउँमा चिसोले जनजीवन कष्टकर बनिरहेको छ। यस्तो अवस्थामा बालबालिकाको स्वास्थ्यको ख्याल राख्न आवश्यक छ।
मिगेन्द्र मान नेवार लेख्नुहुन्छ, एमाले अध्यक्ष केपी शर्मा ओली उपचारको लागि बैंकक जाने रे, नेपालमा त्यो उपचार सम्भव छैन र? स्वदेशी उपचार गुणस्तरीय छैन भने नागरिकको स्वास्थ्यको जिम्मा चाहिँ कसले लिने हो? अनि यति धेरै अस्पताललाई सञ्चालनको अनुमति किन दिनु?
अनि कपिल गेवाली फेसबुकमा लेख्नुहुन्छ, हत्या गर्छ अनि हत्यारा फरार हुन्छ। केही दिनपछि आफ्नो आफ्नो संगठनले आन्दोलन गर्छन्, बन्द हड़ताल गर्छन्। न्यायका लागि आन्दोलन उचित होला, तर गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा अलपत्र पर्छन्। बन्द नगरी समस्याको समाधान छैन कि के हो हाम्रो देशमा? अरू देशमा त यस्तो भएको सुनिदैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
Macha Putra School, Kusunti, Lalitpur, the school for change makers, now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Macha Putra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पुस 13 गतेदेखि नेपालगंजमा बसेका पूर्व राजा ज्ञानेन्द्र शाहले आज नेपालगंजको बागेश्वरी मन्दिरमा पूजा गर्नुभएको छ। आज दिउँसो पूर्व राजा ज्ञानेन्द्र शाहले पत्नी कोमल सहित बागेश्वरी मन्दिरमा पूजा आजा गर्नुभएको हो।
सिमेन्टको कच्चा पदार्थका रूपमा रहेको क्लिङ्करको आयात प्रभावित भएपछि पर्सा वीरगंजका व्यापारीले कालो बजारी गरेर महँगोमा सिमेन्ट बेच्न थालेका छन्। नेपाल आउने सिमेन्टको कच्चा पदार्थ अर्थात् क्लिङ्कर भारतको रक्सोल स्थित रेलवे गोदाममा अनलोड गर्दा धुलोले प्रदूषण बढेपछि रक्सोलका बासिन्दाले क्लिङ्कर नेपालतर्फ आयात गर्न दिएका छैनन्। यो मौका छोपेर सिमेन्ट विक्रेताले कालोबजारी गर्न थालेका हुन्।
म्याग्दीका स्थानीय बासिन्दाले दुर्लभ वन्यजन्तु हाब्रे अर्थात रेड पाण्डाको संरक्षणमा जुटेका छन्। धौलागिरी गाउँपालिकाको गुर्जाको जंगलमा पाइने लजालु स्वभावको हल्का रातो, सेतो र कालो रंगमा भेटिने रेड पाण्डा को जंगलमा घाँस दाउरा गर्नेले शिकार गर्न थालेपछि स्थानीय बासिन्दाले संरक्षण गर्न सुरु गरेका हुन्।
अब एउटा विदेशको खबर। भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको विशेष अदालतले 3.5 वर्षको जेल सजाय सुनाएको छ। पूर्व मुख्यमन्त्री यादवले पशुदाना खरिदमा घोटाला गरेको भन्दै 15 दिन अघि अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्रेर उनलाई राँचीको जेलमा राखेको थियो। उनलाई सजाय भने आज सुनाइएको हो। लालू यादवलाई 5 लाख रुपियाँ जरिवाना पनि तोकिएको छ। चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरू 15 जनालाई पनि दोषी ठहर गरिएको छ। दोषी ठहर हुनेमा 2 पूर्व मन्त्री पनि छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब कैलालीको धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलको अन्तिम 8मा पुगेको छ। आज भएको खेलमा सहारा क्लब पोखरालाई टाइब्रेकरमा 5-4 गोलले हराउँदै एपीएफ अन्तिम 8मा पुगेको हो। निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।
र दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भारत 77 रनले पछि परेको छ। घरेलु टोली दक्षिण अफ्रिकालाई 286 रनमा अल आउट गरेको भारत पहिलो पालीमा आज 209 रनमा अल आउट भएको हो। दक्षिण अफ्रिकाले भर्खरै मात्र दोस्रो पालीको ब्याटिङ थालेको छ। यस्तै एसएस श्रृंखला अन्तर्गतको 5औं तथा अन्तिम खेलमा इंग्ल्याण्ड विरूद्ध अस्ट्रेलियाले गतिलो जवाब फर्काएको छ। 2 विकेट गुमाएर 193 रन बनाएको अवस्थाबाट आजको दिनको खेल सकिँदा 4 विकेट गुमाएर 479 रन बनाएको छ। पहिलो पालीमा 346 रन बनाएको इंग्ल्याण्ड भन्दा अस्ट्रेलिया 133 रनले अघि छ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ लमजुङबाट सहकर्मी श्याम शीतल परियार।
आजको रंगदर्पण हराउँदै गएको मौलिक लोकबाजा पञ्चेबाजामा केन्द्रित छ। 2046 सालमा पञ्चेबाजाको साथमा एकहुल जन्ती लिएर डोली चढी बिहे गरेको हिजो जस्तै लाग्छ लमजुङ सुन्दरबजार नगरपालिका छ स्थित ढाँडफेदी कुनाका कुँवर गाउँका 59 वर्षीय सन्त बहादुर कुँवरलाई। उहाँले आफ्नो एक छोरा बिर्जबहादुर कुँवरको बिहे पनि पञ्चेबाजा बजाएर नै गरिदिनु भएको हो। तर हिजो आज गाउँघरमा हुने शुभ कार्यमा खासै पञ्चेबाजाको धुन सुन्न नपाउँदा उहाँलाई खल्लो लाग्छ।
म 4 नाल बन्दुक लान्छु, 2 जोडा नर्सिया, भनेपछि 19 बाजामा मेरा सामेल थिए र 125 करिब जन्ती गयो। बाजा बजाएर छोराको पनि बकाइदाबाट पञ्चेबाजाले गरियो।
देशको प्राय सबै ठाउँमा बज्ने प्रचलित बाजा हो पञ्चेबाजा। परियार समुदायको पुर्ख्यौली पेसा मानिएको पञ्चेबाजामा दमाहा, झ्याले, नरसिंह, ढलाकी र सोहनाई पर्दछन्। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सव, विवाह, व्रतबन्ध, चाडपर्व, जात्रा, रोपाई, पूजाआजा आदिमा बजाउने गरिन्छ। नेपाली जो कोहीको पनि मनछुने बाजा हो पञ्चेबाजा। तर अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको छ। परियार समुदायको पुर्ख्यौली पेसा मानिएको पञ्चेबाजा प्रति युवा पुस्तको चाख्रा चिन्ता नहुनु र युवाहरू गाउँ छोडे विदेशिनुले पनि पञ्चेबाजा लोप हुँदै गएको जानकारहरू बताउँछन्। 12 वर्षको उमेरदेखि पञ्चेबाजा बजाउँदै आउनुभएका लमजुङ सुन्दरबजार 6 ऐसोलु चौरका 57 वर्षीय रामचन्द्र बुढापीर थिए।
मलाई सबै बुढापाकाहरूले चाहिँ नि लिएर हिँड्ने गर्दथे। उनीहरूको सङ्गी सङ्गतिले गर्दाखेरिमा म सबै बाजा बजाउन सिकेँ र म सबै बाजा बजाउँछु। ती बाजाको लागि लोभ हुँदै गएको अवस्था छ। लोभ हुनुको कारण के छ भने युवा पिँढीमा चाहिँ यो सिक्ने जमर्को र कोसिस कसैलाई पनि नहुने र धेरै जसो स्कुलमा पढ्दा पढ्दै कोही ड्राइभरी लाइन सिक्ने, बाजा बजाउन लाल लाग्छ भन्ने, कोही वैदेशिक रोजगारमा जान चाहने भएको कारणले यो अबदेखि केही केही समयदेखि यो चाहिँ लोभ हुने अवस्था छ।
पहिला विवाह, व्रतबन्ध लगायतको शुभ कार्यमा पञ्चेबाजा बजाउने चलन थियो। बाजाको तालमा गाउने र नाच्नेको धुइरो नै लाग्ने गर्दथ्यो। तर हिजो आज त्यस्तो अवस्था छैन। 12 वर्षको उमेरदेखि सोहनै बजाउँदै आउनुभएका ध्रुव परियार
पहिला यो बाजा भन्ने कुरो चाहिँ एकदम महत्त्व थियो, महत्त्वपूर्ण थियो है। अहिले लाभ हुँदै गयो। पञ्चेबाजा बजाएपछि नाच्ने भन्ने कुरो त दुनियाँ मान्छे आउँथ्यो कि, नाच्ने रमाइलो गर्थे, रमाइलोको हिसाबले नाच्ने गानु गर्थे बाबु। अहिले त्यस्तो छैन, अहिले लोभ लाभ हुँदै गयो। अहिलेको नयाँको मान्छेले पञ्चेबाजा बजाउने भन्ने कुरो कसैले चासो लिएको छैनन्। बचपनदेखि नै बाबु बाजेको पालोदेखि नै बजाएर हिँडेको भएर अहिले बजाएर हिँडिया।
बाजा बजाएर जीवन निर्वाह नहुने र समाजले इज्जत दिन नसकेकै कारण पञ्चेबाजा परियार समुदायका युवा तानिन नसकेको बताउनुहुन्छ 15 वर्षको उमेरदेखि दमाहा बजाउँदै आउनुभएका 55 वर्षका जुद्धबहादुर परियार।
रमाइलो अस्ति बाजाने बजार कडा खर्च गर्नु त्यहाँ केही रमाइलो हुँदैन। यस्तो कि अब उनीहरू अब त्यही बजार मात्रै निर्वाह नहुने, एउटा कुन चाहिँ व्यवसाय गरेर हिँड्ने खाने अब त्यही मात्रै बजार नै निर्वाह नचल्ने भएर अलिक समावेश नभएको जस्तो हुन्छ। समाजले पनि इज्जत नदिने है, यो त बजार खाने दबाई जाँदा छोटो विचार देखायो यो बजार चाहिँ अलिक अचर नराखेको भएको छ।
पहिला जस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन हराउँदै गएको छ। हराउँदो पञ्चेबाजाको संरक्षणका लागि के गर्नु पर्ला त रामचन्द्र बुढा फिर्तेको सुझाव यस्तो छ।
राज्यले केही तालिमहरू सिप विकासको लागि चाहिँ तालिमको लागि र केही पाला खरिद गर्ने र तालिम सिक्नको लागि केही आर्थिक व्यवस्था गरिदियो भने परिवार जातिले मात्रै नभइकन सबै जातिहरूले, उत्पीडित जातिहरू, दलित जातिहरू जो जसले पनि सिक्न पाउँथे।
पञ्चेबाजाको संरक्षण गर्न सके नेपाली कला संस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने देखिन्छ।
रंग दर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चिसो हावा र शीतलहरले मध्य तराईको जनजीवन अत्यन्तै कष्टकर। जाजरकोटमा भाइरल ज्वरोले ज्यान गुमाउने नौ पुगे। प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मीको टोली।
सरकारले तत्काल प्रदेशको राजधानी नतोक्ने भएपछि विभिन्न जिल्लाको आन्दोलन मत्थर हुँदै। चार दिनदेखिको हडतालले धनकुटाको जनजीवन भने कष्टकर।
पोहोर माग नलाग्दै पहिलो किस्ता लिएका भूकम्प प्रभावितले आठ दिनभित्रमा दोस्रो किस्ता लिइसक्नुपर्ने, समय थप्न जनप्रतिनिधिको माग।
भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई 3.5 वर्षको जेल सजाय। भ्रष्टाचार गरेकोमा 5,00,000 रुपियाँ जरिवाना पनि।
र सहारा क्लब पोखरालाई हराउँदै एपीएफ खप्टर गोल्ड कप फुटबलको अन्तिम आठमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।